यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट, आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा राजनैतिक तथा समसामयिक विषयमा छलफल। 17,500 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने गरी रानी जमरा कुलेरिया आयोजना अन्तिम चरणमा। कोलम्बियामा 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा 132 जनाको मृत्यु र राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा 4 वर्षपछि सन्दीप लामिछानेको पुनरागमन।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #14/#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नयाँ सरकार गठन भएपछि नेपाल स्थित राजदूत र कूटनीतिज्ञहरूसँग सामूहिक भेटवार्ता गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले हिजो पहिलो पटक दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओमिङसँग प्रधानमन्त्री शाहले एक्लै एक्लै छलफल गर्नुभयो। भेटवार्तामा नेपाल भारत तथा नेपाल र चीनको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने विकासका आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चीनिया राजदूत माओमिङसँगको भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई चीन सरकारका तर्फबाट शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारत सरकारका तर्फबाट कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री शाहले चैत्र 25 नेपालस्थित राजदूत तथा कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेट गर्नुभएपछि हिजो पहिलो पटक चीन र भारतका राजदूतसँग एक्लै एक्लै भेटवार्ता गर्नुभएको हो। पछिल्लो प्रधानमन्त्रीको नीतिलाई सरकारले छिमेक नीतिलाई प्राथमिकता दिएको विषयमा विश्लेषण गरिएको छ। अविरल वर्षा, बाढ़ी, पहिरो तथा सड़क कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। कतिपय सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही सड़कमा रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक तथा सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधनको आवतजावतमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने यातायात सञ्चालन गर्न दिइने जनाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा यातायात बन्द गरिएको छ। साँझ 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधनको आवतजावतमा उक्त राजमार्गमा रोक लगाइएको छ। इलामको मेची राजमार्ग अन्तर्गतको राजदुवालीमा वर्षाका कारण सड़क हिलाम्य भएपछि यातायात अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सड़क भाँसिएका कारण सड़क अवरूद्ध भएको छ। भोटेकोशी गाउँपालिका 4/4 किलोमा सड़क माथिबाट पहिरो खसेपछि सड़क बन्द भएको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीमा इको पहिरोबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। सोही गाउँपालिकाको लिपिङमा पनि सड़क अवरूद्ध भएको छ। रसुवाको त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क खण्डमा पनि सड़क अवरूद्ध भएको छ। उत्तर गया गाउँपालिका 5 खाल्डेमा त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि सड़क अवरूद्ध भएको हो। रूकुम पश्चिमको भेरी करिडोर अन्तर्गतको क्षेत्रमा पनि सड़क अवरूद्ध भएको छ। त्यस्तै लमजुङको मध्य पहाड़ी लोकमार्ग अन्तर्गतको क्षेत्रमा पनि सड़क अवरूद्ध भएको छ। बाजुराको कर्णाली करिडोर अन्तर्गतको जगन्नाथ गाउँपालिका 5 भुकाखोलामा पहिरो खसेपछि कालीकोट हुम्ला सड़क अवरूद्ध भएको छ। पाकिस्तानको ब्रोड पीकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका 3 नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपरान्ह 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर्वबहादुर गुरूङ युक्तको शव साउन 21 गते नेपाल ल्याइएको थियो। दुर्घटनास्थलबाट एकजना नेपाली, एकजना पाकिस्तानी र एकजना अमेरिकी आरोही गरी 3 जनाको शव अझ फिर्ता ल्याउन बाँकी रहेको छ। प्रतिनिधि सभाको बैठकले हिजो नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा प्रश्नको जवाफ दिनुहुँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा मात्रै सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा जानकारी राख्नुपर्ने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा पुर्याउन विधेयक महत्वपूर्ण भएको बताउनुभयो। बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै कानून मन्त्री गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। उहाँले विभिन्न 13 आयोगका 65 जना पदाधिकारी मध्ये धेरैजसो पदाधिकारी पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने गरी व्यवस्था गर्न लागि जानकारी दिनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पात्रलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजिएको स्पष्ट पार्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएको छ। बैठकमा अर्थमन्त्री डा सोनी बाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर अघि बढ़ाएको बताउनु भएको छ। सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज, प्रमाणीकरण, डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको संसदमा जानकारी दिनुभयो।
परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य शुरू गरिएको छ। अभिलेखहरूको खोज, प्रमाणीकरण, डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र जारी रहेको बेहोरा अनुरोध गर्दछु।
परराष्ट्र मन्त्री खनालले विक्रम सम्वत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू सरकारसँग रहेको भए पनि सन्धिको औपचारिक दस्तावेजका बारे भने स्पष्ट जानकारी नभएको जवाफ दिनुभयो। प्रतिनिधि सभामा हिजो सांसदहरूको प्रश्नको जवाफमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने गरी काम अघि बढ़ाइएको बताउनुभयो। उहाँले ढल्केपरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत रहेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लाहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट विस्तारको योजना अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सिर्जना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो। उहाँले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति ल्याइएको पनि जानकारी दिनुभयो।
हामी यथास्थितिमा सन्तुष्ट छैनौ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदौ विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
मन्त्री यादवले रोजगारी र सिप विकासका विशेष कार्यक्रमहरू अन्तर्गत मन्त्रालयले रोजगार प्रवर्धन दशकलाई उच्च प्राथमिकतामा राखेको र यसको लक्ष्य स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा लगाउनु रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षीसँग नडराउन आग्रह गर्नुभयो। उहाँहरूले प्रतिपक्षीसँग संवाद गर्न र आलोचनालाई शत्रुता नभई सुधारका रूपमा लिन प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दल पनि सरकारसँगै रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी र प्रतिपक्षको आलोचना पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। सांसदहरूले सुनसरीको कप्तानगंजमा भएको घटनाका सन्दर्भमा सरकारले सुरक्षा व्यवस्था उपयुक्त सुरक्षा व्यवस्था प्रबन्ध गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको र ग्यास अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे सिंहदरबारमा बोलाइएको छ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। आजै 2 संसदीय समितिको बैठक पनि बस्ने संसद सचिवालयले जनाएको छ। बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ़दै गएपछि त्यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङ प्रस्तावक रहनु भएको प्रस्तावको समर्थकमा एमालेका सचेतक नीता घतानी तथा नेकपाका पार्वती बीक र श्रम संस्कृति पार्टीका आर्यन राई हुनुहुन्छ। दर्ता गरिएको प्रस्तावमा बाँदर र बन्देलका कारण किसानको उत्पादन, आमदानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख गरिएको छ। बाँदर तथा जंगली बन्देल व्यवस्थापनका लागि समय सीमा र आवश्यक बजेटसहित संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुने गरी कार्य योजना बनाउन माग गरिएको छ। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ। कांग्रेसले खाना पकाउने ग्यासको आयात बढ़ाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित गर्न र सहज बनाएर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। बैठकले ग्यासको विकल्पमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चूलो लगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट र दीर्घकालीन ऊर्जा नीति लागू गर्न माग गरेको छ। कांग्रेसले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालो बजारी र बिचौलियाको अन्त्य गर्न पनि सरकारसँग माग गरेको छ। सभापति गगन थापाको सभापतित्वमा साउन 24 गतेदेखि शुरू भएको बैठकमा हिजो 22 केन्द्रीय सदस्यहरूले धारणा राख्नुभयो। आज बिहान 11:30 पार्टी कार्यालय सानेपामा बैठक जारी रहने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनुपर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभएको छ। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबका दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कानूनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देश गरेको छ। समितिका सदस्यहरूले सदाचार पालना सरकारबाटै शुरू गर्नुपर्ने र सदाचारलाई जीवन पद्धति बनाउनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीस्थित रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम प्रारम्भ भएको छ। कैलालीको मध्यवर्ती क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई पुर्याउने लक्ष्यसहित उक्त आयोजना अघि बढ़ेको छ। धनगढ़ी संवाददाता जगत साउथको यो रिपोर्ट।
कैलाली स्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरण काम शुरू भएको छ। कर्णाली चिसापानी मूल इन्टेक रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरण काम सकिएपछि यति बेला तेस्रो चरण काम थालिएको हो। 2082 सालमा गुरु योजना स्वीकृत भएको सिंचाई आयोजनाको तेस्रो चरणमा पथरियादेखि कान्द्रासम्म 13.2 किलोमिटर मूल नहर निर्माण सहित आधुनिक सिंचाई प्रणाली विस्तार गरिनेछ। अहिले मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइ यो सिंचाई आयोजनाबाट घोडागोडी नगरपालिका, बद्धगोरिया गाउँपालिका र भजनी नगरपालिका क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारी लक्ष्य रहेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कार्यालय टिकापुरका इन्जिनियर निलम थापा:
आयोजनालाई आधुनिकीकरण गर्ने काम सम्पन्न भइसके पछाडि तेस्रो चरणको लागि पथरियादेखि कान्द्रासम्म जुन मूल नहर विस्तार गर्ने कामको ठेक्का प्रक्रियामा गएका छ। यसले 17,500 हेक्टर जमिनमा सिंचाई सेवा सुविधा पुर्याउने लक्ष्य रहेको छ।
विश्व बैंकको 21,74,48,00,000 बजेट सहयोगमा शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको काम आर्थिक वर्ष 2087-88 भित्र पूरा गरिसक्ने योजना रहेको छ। यस्तै लम्कीचुवा नगरपालिका क्षेत्रको 6,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित पश्चिम लम्की नगर विस्तारका लागि आवश्यक काम कारवाही अघि बढ़िरहेको छ। 14.65 किलोमिटर लम्की नगर निर्माणका लागि अहिले सम्झौताको चरणमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाका इन्जिनियर निलम थापाको भनाइ छ:
यो लम्की विस्तार नहर 14.65 किलोमिटर लामो मूल नहर छ। यसमा आवश्यक संरचनाहरू, लाइनिङहरूको कामहरू गर्नको लागि खरिद प्रक्रियामा गएर बोलपत्र आह्वान भई अहिले सम्झौता गर्ने चरणमा लगभग पुग्यो।
कैलालीको पूर्वी क्षेत्रमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित 2067-68 सालबाट शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणमा सम्पन्न सिंचाई प्रणालीबाट टिकापुर नगरपालिका, जानकी गाउँपालिका क्षेत्रको 14,300 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको आयोजना कार्यालयले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान बमोजिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदीन अलीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन हिजो पेश गर्नु भएको राष्ट्रपति भवनले जनाएको छ। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मंगल पर्व मनाइँदैछ। गठे मंगललाई घण्टा कर्ण पर्व पनि भन्ने गरिन्छ। आज काठमाडौँ उपत्यकाका विभिन्न टोलटोलमा युवाहरू भेला भई साँझ आगो बालेर भूत भगाउने गर्दछन्। पुतलाका रूपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोलाको किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा गठा मंगल नाम गरेको एउटा दानव थियो। त्यसलाई सत्य, निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिसहरू मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नु पर्ला भनेर सधैँ कानमा घण्टी झुण्ड्याएर हिँड्ने गर्दथ्यो। पछि उसलाई घण्टा कर्ण भन्न थालियो। उसले दोबाटोमा ढुकेर बटुवाहरूसँग जबरजस्ती पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्दथ्यो। उसको गतिविधिबाट सर्वसाधारण अत्यन्तै आतंकित थिए। एक दिन घण्टाकर्ण मर्यो। ऊ मरेपछि खुशियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको काठमाडौँ उपत्यकाको किम्वदन्ती रहेको छ। सुर्खेत जुम्ला सड़कमा ब्रेक फेल भएर अटो रिक्सा सड़कको पर्खालमा ठोकिँदा हिजो एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कालीकोटको महाबई पाँच गेलाका 35 वर्षीय मंगल शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा हिजो नै जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन्। त्यस्तै 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दूधकुण्ड नगरपालिका 3 तामाखानी र सोताङ गाउँपालिका 4 ओडा कार्यालय भवन उच्च जोखिममा परेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 हिस्तानको फेकण्डे भीर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेका दोसल्लेका 9 घर परिवार विस्थापित भएका छन्। पहिरोबाट थप 18 घर परिवार जोखिममा परेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा हिजो साँझ गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 132 जनाको मृत्यु भएको छ। ठूलो संख्याका मानिसहरू भग्नावशेषमा फँसेको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले जानकारी दिएका छन्। कोलम्बियाको चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाको सयौं माइल टाढासम्म महसुस गरिएको थियो। छिमेकी मुलुक भेनेजुएला, इक्वेडर र पानामासम्म पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब 55 किलोमिटर टाढा रहेको पेरेरिया शहरमा सबैभन्दा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले जनाएको छ। कोलम्बियाको उड्डयन प्राधिकरणका अनुसार पेरेरिया, त्यसै गरी मनिला जेस, आर्मेनिया कार्तागो र बुएना भेन्तुरा लगायतका क्षेत्रीय विमानस्थलहरूमा पनि क्षति पुगेको छ। कोलम्बियाका राष्ट्रपति अबेलार्डो दे ला स्प्रिएलाले राष्ट्रिय विपदको घोषणा गर्नुभएको छ। भूकम्पपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले कोलम्बियालाई सहयोगको प्रस्ताव गरेका छन्। रूसको टाटारिस्तान क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा 13 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। मृत्यु हुनेमा एकजना बालक समेत रहेका छन्। युक्रेनमा मस्कोले पूर्ण स्तरको युद्ध शुरू गरे ता रूसमा भएको यो सबैभन्दा ठूलो घातक आक्रमण मध्येको एक भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले उल्लेख गरेका छन्। इण्डोनेसियामा साप्ताहिक कार रेसका क्रममा एउटा कार अनियन्त्रित भई दर्शकहरूमाथि ठोकिन पुग्दा कम्तीमा 8 जनाको मृत्यु भएको र 9 जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गर्दै ब्यालिस्टिक क्षेपास्त्र परीक्षणको गतिविधि पुनः गरेको केही दिनपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यासको निर्णय गरेका छन्। उत्तर कोरियाले सम्भावित खतरा विरूद्ध सैन्य तयारी सुदृढ गर्न उनीहरूले अर्को साता वार्षिक अभ्यासको कार्य सञ्चालन गर्नेछन्। उल्ची फ्रीडम सील्ड नाम दिएको उक्त अभ्यास आगामी सोमबारदेखि 11 दिनसम्म सञ्चालनमा आउने दक्षिण कोरियाको सेनाले जनाएको छ। अभ्यासमा करिब 18,000 दक्षिण कोरियाली सैनिक सहभागी हुनेछन्। त्यसको स्वरूप भने विगतका वर्षहरूमा जस्तै रहने सेनाका प्रवक्ता जाङ डो योङले जानकारी दिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाता संघको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तार सहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै त्यसका लागि सरकार लगानीकर्ताको साथमा रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले उद्यमीले उठाउनुभएका विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनुभयो। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। छलफलमा करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकोले त्यसलाई सुधार्नुपर्ने, लगानीको लागि सहज र सरल प्रक्रिया हुनुपर्ने तथा आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अप्नाउन सकिने विभिन्न विकल्पहरूका बारेमा छलफल भएको थियो। कार्यदलको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताहरूको रकम फिर्ता गरेको जनाएको छ। समिति समक्ष 76,000 बचतकर्ताहरूले करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा हाल बचतकर्ताको बचत रकम फिर्ता गर्ने क्रम जारी रहेको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यले समिति गठन भएपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म बचतकर्ताको रकम असुल गरेर नै बचत फिर्ता गरिएको जानकारी दिनुभयो। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सो भन्दा कम बचत भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने काम अघि बढाइएको र हालसम्म शिव शिखर बाहेकका अन्य सहकारीहरूको रकम फिर्ता भइसकेको समितिले जनाएको छ। समितिले सोमबार मात्रै 223 बचतकर्ताहरूको 19 करोड़ रकम फिर्ता गरेको छ। मनाङमा निर्माण हुन लागेको 65 मेगावाट क्षमताको दूध खोला जलविद्युत आयोजनाका लागि 10 अर्ब रुपियाँ भन्दा बढ़ीको लगानी वित्तीय व्यवस्थापन भएको छ। माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीको प्रवर्धक दूधखोला हाइड्रो पावर कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्बन्धी औपचारिक सम्झौता भएसँगै आयोजना निर्माणको वित्तीय व्यवस्थापन टुङ्गो लागेको हो। यस आयोजनामा एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा 6,81 करोड़ रुपियाँ लगानी गर्नेछ भने सानीमा बैंकले 3,20 करोड़ रुपियाँ लगानी गर्ने सम्झौता भएको छ।
नेपालका शिखर थापाले 11 एसियाली आईटीएफ टेकेन्दो च्याम्पियनशीपमा काँस्य पदक जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शिखरले ब्ल्याक बेल्ट तेस्रो डायन पार्टनरमा काँस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेकेन्दो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले जानकारी दिनुभयो। शिखरले स्पेनिङ तर्फ पुरूष 65-70 केजी तौलसम्ममा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा शिखरले पदक जितेनन्। शिखर दक्षिण एसियाली आईटीएफ टेकान्दो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको पार्टनर र दोस्रो संस्करणको स्पाइकिङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो नेपाल आईटीएफ टेकान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। नेपालको
अजय बम नेपाल क्रिकेट संघ क्यानले 4 वर्षपछि सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तानमा फर्काएको छ। क्यानले रोहित पौडेलको सट्टा नेपाली एक दिवसीय ओडीआई टोलीको कप्तानमा लामिछानेलाई नियुक्त गरेको हो। मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले लामिछानेको नेतृत्वमा नेपाली टोली हिजो घोषणा गर्यो। क्यानले यसअघि टी20 टोलीको कप्तानमा भने दिपेन्द्र सिंह ऐरीलाई नियुक्त गरिसकेको छ। एसीसी प्रिमियर कप आगामी भदौ 14-27 गतेसम्म मलेसियामा आयोजना हुनेछ। अब मौसम। आज देशको हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थान, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई मधेसका भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कर्णाली प्रदेशको पहाड़ी भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट, आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा समसामयिक विषयमा छलफल। 17,500 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने गरी रानी जमरा कुलेरिया आयोजना निर्माणको तेस्रो चरण शुरू। कोलम्बियामा 7.4 म्यागनिच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा 132 जनाको मृत्यु। र राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा 4 वर्षपछि सन्दीप लामिछानेको पुनरागमन। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।